अतिथि देवो भव। नमस्कार, कार्यक्रम अतिथि देवो भवमा तपाईलाई स्वागत छ। म माया कडेल। विजय एफएम 101.6 हरेक दिन प्रसारण भइरहेको कार्यक्रम अतिथि देवो भवमा आजका अतिथि हुनुहुन्छ मध्य नेपाल सामाजिक विकास मञ्चका अध्यक्ष, नव प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव, समाजसेवी कुष्माखर काफले। उहाँसँगको अन्तरङ्ग कुराकानी आजको अतिथि देवो भवमा।
त्यही सामाजिक विकासका कामहरू र सामाजिक चिन्तनमै बितिरहेको छ हालको समय। व्यक्तिगत काम भन्दा पनि सामाजिक काममा अलि बढी जोड दिने सानैदेखिको मेरो इच्छा चाहना, सामाजिक परिवर्तन कसरी गर्न सकिन्छ, सामाजिक विकासका कामहरू कसरी गर्न सकिन्छ, व्यक्तिगत दामको लागि भन्दा पनि नामको लागि काम गर्दै गर्दै आइयो हालसम्म। त्यसकारणले विभिन्न सङ्घ संस्थामा रहेर सामुदायिक वनदेखि लिएर सहकारी, त्यस्तै आफैले नेतृत्व गरेको एउटा संस्था एनजिओ छ, मध्य नेपाल सामाजिक विकास मञ्च भन्ने, त्यो संस्थासँग रहेर अहिले काम गरेको छु। यो मध्य नेपाल सामाजिक विकास मञ्च भन्ने संस्थाले सहमति संस्थासँग कोर्डिनेसन गरेर सामाजिक चेतनाका कार्यक्रमहरू गर्दै गर्दै आयो र पछिल्लो समयमा नगरपालिकासँग पनि सहकार्य गर्दै नगरपालिकाभित्र रहेका मावि स्तरका विद्यालयहरूमा फोहोर व्यवस्थापन, त्यस्तै यो ट्राफिक नियम र अन्य चेतनामूलकहरू कार्यक्रमहरू गर्दै गर्दै आयौँ।
सामाजिक सङ्घ संस्थामा चाहिँ अलिकति धेरै सक्रिय हुनुहुन्छ।
हो, विशेष गरेर सामाजिक संस्था भन्नाले जसले विकास चाहिन्छ, जस्तै सामुदायिक वन तथा बाटो, यस्तै यस्तै सामाजिक विकासका कामहरू जसले गर्न सक्छ, जसले गर्न खोज्छ, त्यस्ता सामाजिक संस्थाहरूमा आफ्नो ध्यान चाहिँ, मेरो विचार चाहिँ उनीहरूसँग मिल्ने हुँदा त्यो संस्थासँग म नजिक हुन्छु र उहाँहरूले पनि यो व्यक्ति चाहिन्छ भनेर भन्नुहुन्छ र म त्यस्ता खालका संस्थाहरूसँग नजिक छु। अहिले
सामाजिक संस्थासँग नजिक भइरहँदा सामाजिक कामलाई चाहिँ कसरी हेर्नुहुन्छ?
सामाजिक कामलाई, राम्रो प्रश्न गर्नुभयो। सामाजिक कामलाई जसले भ्रष्टाचार विरोधीका कामहरू गर्छ र स्वतन्त्र रूपमा काम गर्न र समुदायमा रहेका व्यक्तिहरूको विकास र जीविकोपार्जनमा सुधार हुने खालका कामहरू जसले गर्न सक्छ र ठ्याक्कै भन्नु पऱ्यो भने भइरहेको त्यो समाजलाई निर्माण, सामाजिक विकासको निर्माण चिन्तनतिर जसले लिएर जान सक्छ त्यतातिर म नजिक हुन्छु र त्यस्तासँग मेरो सहकार्य बढी हुन्छ।
तपाईँको बाल्यकालतिर जान चाहन्छु म यति बेला। कहाँ, कहिले जन्मिनु भयो?
म 2028 सालमा पर्वत जिल्लाको हाल पैयौँ गाउँपालिका वडा नम्बर 2 जन्मेको। सम्भवतः म त्यति बेला छोड्ने बेलामा, म पर्वत छोड्ने बेलामा मात्र म 1 थिएँ होला। त्यसपछि बुवा आमाहरूले बसाइसराएको क्रममा प्रगति नगर, तत्कालीन प्रगति नगर गाविस वडा नम्बर 7 गैँडी भन्ने ठाउँमा त्यहाँ लिएर आउनुभएछ। त्यसपछि बाल्यकालको अवस्था र मेरो पढाइ पनि त्यहीँबाट सुरुवात भयो। दिव्यज्योति प्राथमिक विद्यालयमा कक्षा 5 पढेँ। त्यसपछि जनज्योति नमुना स्कुलमा मैले 5 र 6 त्यहाँ पढेँ। त्यसपछि अलिकति दुर्गम भयो, त्यहाँ नजिक थिएनन्, विद्यालयहरू थिएनन्, उसको मावि स्तरका विद्यालयहरू नहुँदाखेरि जनज्योति माध्यमिक विद्यालय प्रगति नगरमा करिब करिब 3 टाढाको बाटो आउनुपर्ने थियो घरबाट विद्यालयसम्म आउनुलाई। अलि टाढा, अलि दुःख नै गरेर पढ्ने अवस्था थियो। वीरेन्द्र क्याम्पसमा पढियो। वीरेन्द्र क्याम्पसमा आउँदा पनि धेरै दुःख कष्टका साथ, यस्तो अहिले जस्तो गाडीको सुविधाहरू थिएन। हामी कहिले त्यति बेला ठुला ठुला लामो ढ्वाङ भएका ढ्वाङ भन्थ्यौँ, त्यस्ता गाडीहरू थियो र कहिले ट्रकमा पनि आउनु पर्थ्यो, बाध्य हुनु पर्थ्यो। कहिले कहिले पढाइ पनि छुट्थ्यो आउँदै आउने क्रममा, किनभने समयमा गाडीहरू पाइन्थेनन्। पढाइ गर्नुपर्छ भन्दा पनि साथीहरूको सङ्गत, मैले पढ्नुपर्छ, साथीहरूले पढेका छन्, मैले पनि पढ्नुपर्छ है, भोलिको उद्देश्य त मैले के हुन्छ भनेर मैले केही पनि कल्पना गरेको थिइनँ. तर अहिले मेरो साथीले पढिरहेको छ, हाम्रो साथीहरू पढ्नु भएको छ भने मैले पनि पढ्नुपर्छ भनेर त्यो अरू उद्देश्य केही पनि हुन्थेन. लहिलहिमा यस्तै लहिलहिमा
प्रगति नगर आइसकेपछिका बाल्यकालका कुराहरू चाहिँ के सम्झिनुहुन्छ?
मैले सानोमा ल एक दुई क्लासमा पढ्दाखेरि होला, अलिकति टाढा नै थियो त्यति बेला पनि, 1.5 किलोमिटर थियो त्यति बेला. शिशु कक्षा, एक कक्षा यस्तो यस्तो थियो, यो बोर्डिङको नर्सरी यस्ता थिएन, हाम्रो पालामा थिएन. स्कुल जाने क्रममा गइन्थ्यो अनि फर्किने क्रममा के हुन्थ्यो भने नि को छिटो घर पुग्ने यस्तो किसिमको कुराहरू हुन्थ्यो. त सानो सानोमा लैमा दौड्दाखेरि म झोला बोकेर हिँड्दाखेरि झोला खस्थ्यो, त्यो अरूले उछिन्छ भनेर, अरू अगाडि जान्छन् भनेर मैले झोलै छोडिदिन्थेँ. झोला छोडेर नै म अगाडि दौड्थेँ अरूले नजितोस् भनेर. र एक दुईपटक चाहिँ अब टिचरहरूले त्यति बेला शिक्षकहरूले पनि अलि बढी पिटाइ गर्ने है, हामी खाइया छ पिटाइ पनि खाइया छ, किनभने कहिले अब यस्तो अब यो होमवर्क नगर्ने, अब केटाकेटीमा त्यस्तै हो, होमवर्क नगर्ने. त्यो होमवर्क नगर्दाको दिन त्यो स्कुल गइन्थेन, स्कुल गइन्थेन. त्यसपछि त्यो लुकेर बस्यो, एक छमा लुकेर बस्यो, अनि आफ्नो साथीहरू आउँछन् त्यसपछि अनि उनीहरूसँग मिसिएर घरमा जाने. अनि त्यसपछिका दिनहरूमा चाहिँ म अलिकति ओहो होमवर्क नगर्ने भने त मैले पिटाइ खान्छु, स्कुलमा पनि मैले पिटाइ खान्छु, घरमा पनि मैले पिटाइ खान्छु भनेपछि अलिक सतर्क भएँ.
तपाईँको पारिवारिक आर्थिक अवस्था चाहिँ कस्तो थियो?
हामी सामान्य स्तरका मान्छे. त्यहाँको अवस्था चाहिँ मेरो बुवा चाहिँ इन्डियामा काम गर्ने, पहिला साह्रै उमेर उहाँ भागेर जानुभएको, अनि 19-20 वर्षसम्म उहाँ इन्डिया नै बसेर अलि मेहनत दुःख नै परिश्रम गरेर कमाएर लिएर आएको पैसाले त्यहाँ जग्गा किनिएको. त्यति मेरो लागि चाहिँ मैले धेरै समस्या दुःख झेल्न त परेन. घरको कार्यले दाई मेरो दाजुहरूले त धेरै दुःख गर्नुभयो, किनभने बिहान घाँस काटेर स्कुल जानुपर्ने अनि आएपछि फेरि घाँस काट्न नै जानुपर्ने त्यस्तो अवस्थामा दाजुहरू हुनुहुन्थ्यो. तर अहिले चाहिँ त्यस्तो अवस्थामा मैले चाहिँ त्यति झेल्नु परेन. मैले अलिअलि सम्झिन्छु, त्यो मैले सानैमा मलाई अलि म कान्छो छोरा भएको कारणले गर्दाखेरि होला अलि बढी माया गर्ने, र मैले भैँसीको दुध खान नमान्ने, उहाँहरूले बाँधेर मलाई अगाडिको त्यो आँगनको मियोमा बाँधेरै खुवाउनुहुन्थ्यो. मैले 2000 करिब मेरो उमेर 22 वर्षको हुँदा मैले एउटा सम्बन्ध गाँसेको करिब करिब 7 वर्षमै त्यो सम्बन्ध टुङ्गियो भनौँ, किनभने मैले बचाउन नसक्ने रोग लागेको कारणले गर्दाखेरि मबाट छुट्याएर लिएर गयो दैवले. त्यसपछिका दिनहरूमा फेरि अर्को संसार मैले कल्पना गर्न बाध्य हुनु पर्यो. अनि मैले पहिलाको सम्बन्धमा 2 छोरीहरू त्यति बेला रहेर अहिले पनि अब 2 छोरी छन् घरमा. एकातिर बुवा आमा हुनुहुन्छ, उहाँहरू पनि अलि अशक्त नै हुनुहुन्छ, अर्कोतिर बालबच्चाहरू र दोस्रो संसारको कल्पना गर्नुपर्ने बाध्य भएको हुँदाखेरि कतै केही मेरो परिवारमै आँच आउँछ कि भन्ने, र म बाहिर जाने चेष्टा पनि गरिनँ. 1-2 सामुदायिक वनमा अथवा त्यहीँ चौधरी फाउन्डेसनमा त्यहीँ काम गरेँ, तर त्यसमा म रमाउन सेटिस्फाई हुन सकिनँ. त्यस कारणले गर्दाखेरि म त्यहाँ रमाउन सकिनँ, र अनि अनुभव बटुल्दै म यो जागिरभन्दा त बरु आफ्नै व्यवसाय नै ठिक हुन्छ कि भन्ने उद्देश्यका साथ करिब 1 वर्ष जति भयो, 1 वर्षभन्दा अलि बढी भयो, एउटा व्यवसाय नै आफ्नै व्यवसाय सुरु गरौँ न भनेर नि मैले अहिले गाई पालनमा ऊ गरेको छु. हाल मसँग 10 जति माउ गाई छन् अनि भैँसी पनि छ. हाम्रो पढाइ अनुसार, योग्यता अनुसार, दक्षता अनुसार उचित किसिमको यहाँ व्यवस्था सरकारले नगरिदिएको हुँदा अहिले मास्टर्स गरेका पनि यहाँ तमाम व्यक्तिहरू खाडी मुलुकमा गएर साह्रै तल्लो स्तरका कामहरू गर्न बाध्य छन्, विदेशी नै बाध्य भएका छन्.
तपाईँको बाबा आमाले गरेको जुन परम्परागत कृषि पनि देख्नुभयो, पशुपालन पनि देख्नुभयो, तपाईँले अहिले चाहिँ व्यावसायिक रूपमै पशुपालन गर्दै हुनुहुन्छ, त्यो र योमा चाहिँ कतिको डिफ्रेन्स हुँदो रहेछ?
यो गाउँघरमा जसरी जसरी पालिएको थियो त्यसरी नै पाल्ने, अर्कोले पालेको छ उसले गरेको छ अनि मैले पनि एउटा गाई अथवा एउटा भैँसी लिएर आउँछु, त्यसकोबाट फाइदा के छ भनेर त्यसले एनालाइसिस गर्दैन र त्यो गाउँमा बाख्रा पालेको छ अथवा गाई पालेको छ अनि त्यही अनुसारको उसले खरिद बिक्री गरेछ, ऊ गरेछ। त्यसकारणले अब अहिले अलि व्यावसायिक रूपले गर्ने हो भने उन्नत खालका कुनै पनि कृषिमा लाग्ने हो भने उन्नत खालका व्यवसाय अथवा गाई पालन, भैँसी पालन, बाख्रा पालन भनौँ न, यस्तो उन्नत खालको गरियो भने हामीले व्यवसायतर्फ पनि धेरै उ गर्न सकिन्छ। त्यति नै मेहनत गरौँ न, विदेशमा जति खटिन्छ, विदेश गएर आएका व्यक्तिहरूले यहाँ सुनाउनुहुन्छ हामीलाई, त्यति नै मेहनत यहाँ नेपालमा गरियो भने कुनै व्यवसायमा र उचित किसिमको व्यवसाय र यहाँको मूल्य पनि उ गर्नुपर्छ सरकारले, सरकारले पनि दिन नसकेको कारणले गर्दाखेरि विदेशी नै बाध्य हुनु परेको हो र त्यही मेहनत परिश्रम चाहिँ हामीले यहाँ लगानी गर्न सकियो भने विदेशमा कमाउन सक्ने त्यति रकम चाहिँ यहाँ पनि उ गर्न सकिन्छ।
विभिन्न सामाजिक सङ्घ संस्थामा क्रियाशील हुनुहुन्छ, समय कसरी म्यानेज गर्नुहुन्छ?
समय मिलाउन एकदमै गाह्रो हुने रहेछ, एकातिर समयले नपर्खिने, अर्कोतिर फेरि सङ्घ संस्थाहरूले पनि तपाईँ जस्तो व्यक्ति हुनुपर्छ भन्ने किसिमहरूमा म्यानेज गर्न एकदमै गाह्रो। तर पनि सकेसम्म मैले घरको अवस्था, आफ्नो व्यवसायलाई पनि बरु घरतिर कसैलाई जिम्मा दिएर म यो भोलि यो काममा छु है, म जानेछ, म जानुपर्ने काम छ, म जसरी पनि जानुपर्छ, त्यो काममा मलाई डिस्टर्ब नगर्ने, यसरी म्यानेज गर्ने घरमा भनेर मैले घरमा जानकारी गराउँछु। अनि त्यसपछि अब बाहिर काममा, मलाई त घरको कामभन्दा बाहिरैको काममा अथवा अब सङ्घ संस्था भनौँ न सामाजिक काममा मेरो अभावमा कतै त्यहीँ निर्णय फेरि राम्रो निकास निस्कँदैन कि भन्ने किसिमले त्यो त सोचाइ हुन्छ। त्यसपछि अनि सङ्घ संस्थाहरूलाई म्यानेज गरेको छु मैले।
सामाजिक कार्य गरिरहँदा चाहिँ कस्तो महसुस गर्नुहुन्छ आफैलाई?
आनन्द लाग्छ कि जस त्यसले दिएको फाइदा बेनिफिट जे दिन्छ नि, त्यसले सकारात्मक सोचका साथ मैले काम गरेको हुन्छु भने त्यसले पनि राम्रो प्रति दिन्छ, प्रतिफल पनि राम्रो दियो भने आनन्द त्यहीँनिर लाग्छ मलाई। र कुनै कामहरू गर्ने क्रममा राम्रो सोचाइका साथ काम गर्ने क्रममा चाहिँ कहिले कहिले के हुन्छ भने समयले कोल्टो फेर्छ र अर्थको अनर्थ पनि लाग्दाखेरि त्यही गरेको काम पनि नकारात्मक रूपले त्यो देखिन्छ, बुझिन्छ, त्यसमा चाहिँ अलिकति दुःख लाग्छ। आफूले राम्रै सोचेको हुन्छ तर त्यो देख्नेले गर्नेले चाहिँ त्यो अनर्थ लगाइदिन्छ, त्यसले गर्दाखेरि मैले राम्रै मेरो मैले समय पनि बर्बाद गरेको छु, त्यहाँ पैसा पनि लगानी गरेको छु, तर पनि फेरि मैले मलाई त नराम्रो दृष्टिकोणले हेरिरहेको छ भन्दाखेरि अलिक दुःख त्यहाँनिर लाग्छ मलाई।
स्टुडियोसम्म आएर कुराकानी गरिदिनु भयो, तपाईँलाई धन्यवाद।
विशेष गरेर तपाईँ माया गण्डेनजीलाई र सबै टिमलाई मैले धन्यवाद दिन चाहन्छु।
आजका अतिथि हुनुहुन्थ्यो मध्य नेपाल सामाजिक विकास मञ्चका अध्यक्ष, नव प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव कुसमा खर काफले। अर्को अङ्कमा अर्का अतिथिका साथमा उपस्थित हुनेछौँ। प्रविधिका साथी गगन गिरीलाई धन्यवाद। माया कडेल बिदा हुन्छ, नमस्कार।